الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد قبل احترام بالغروب واعتبر اذكر خواتيم الاسلام یہ جو مجالس ہیں خصوصیت سے اپنی اصلاح اپنی تربیت اپنی 24 گھنٹے کی زندگی کو اللہ کی مرضی کے مطابق بنانے کی طرف توجہ دلانے کے لیے مناسب میری اپنی اصلاح ہو جائے میری اپنی تربیت ہو جائے میری 24 گھنٹے کی زندگی اللہ تعالیٰ کی مرضی کے مطابق ہو جائے کے لیے ضرورت پڑتی ہے اندرون سے اپنی فکر کو بیدار رکھنے کی اور اس کے لیے ضرورت پڑتی ہے ہما وقتی طور پر اپنے حالات کی نگرانی کی اور اس کے لیے ضرورت پڑتی ہے اس موقع پر پروردگار عالم کا کیا حکم ہے اسلام کا کیا تقاضا ہے شریعت کی کیا تعلیم ہے پیغمبر علیہ السلام کی کیا سنت ہے اس کی طرف توجہ رکھتے ہوئے اس کے تقاضے کو پورا کرنے کوشش اہتمام اگر یہ بدلائی ہوئی بات کی طرف ساری پورے اہتمام سے توجہ دیں اسلام بہت جلدی ہوتی ہمیشہ چوکنا رہنا ایسا حضرت رحمت اللہ علیہ نے فرمایا کمر باندھے ہوئے ان کے اشارے تاکتے رہنا اس وقت میں کیا حکم ہے بس وہ دیکھتے رہنا چاہیے ایک تو اہتمام کرنا دن تمام 24 گھنٹے میرے کیسے گزر رہے ہیں اس کی طرف توجہ رہے فکر تازہ رہے سوچ زندہ رہے دوسرے سوتے وقت میں دن تمام کا جائزہ لے کے سونا کیا کرا کیا نہیں کرا کیا کرنا تھا چھوٹ گیا کیا نہیں کرنا تھا کر دیا جو کمی رہ گئی کوتاہی رہ گئی آج کے دن میں رات میں سونے سے پہلے اس کمی کوتاہی پر توبہ استغفار معافی اور آئندہ نہیں کرنے کے ارادے عزم ہمت کے ساتھ طے کرنا کہ مجھے کل یہ کوتاہیاں ہونے دینے نہیں جو آدمی یوں لگتا ہے نا جلدی اصلاح ہو جاتی جو ایسی توجہ نہیں کرتا آتے رہتا مجلس میں بیٹھتے رہتا سنتے رہتا جاتے رہتا اس کا حال بدلتا نہیں ہمیشہ جو کرنا رہنے کا اہتمام کرو مثلا مجلس میں آئے تو پھر میں کائے کو مجلس میں جا رہا ہوں ذرا اس سلسلے میں جو کرنا رہنا آدمی فکر کرنا سوچنا نیت اپنی بنانا کہ میں کس مقصد سے جا رہا ہوں دین کی بات سنوں گا اللہ رسول کی بات سنوں گا اللہ کی مرضیات کی بات سنوں گا تو جو کمی میرے اندر رہ جائے ان سنی ہوئی باتوں کی روشنی میں میں اس کمی کو پورا کروں گا اس لیے سے اگر کوئی شخص آیا ہر مجلس میں ایک ایک کوتاہی کا علاج ہوتا رہا تو تھوڑے دنوں میں صحیح ہو جائے گا اسی لیے فرمایا گیا ہے دعا میں یہ مانگنا چاہیے اللہم لا تکلنی الا نفسی طرف عین اے اللہ پلک جھپکنے کے برابر بھی مجھے میرے نفس کے حوالے نہ فرما دعا میں کہتے ہیں اللہم ان قلوبنا ونواسینا وجوارحنا بیدک لم تملکنا منها شیئا فاذا فعلت ذلک بنا فکن انت ولینا واہدنا الى سواء السبیل اے اللہ ہمارے دل ہماری پیشانیاں ہمارے اعضا و جوارح آپ کے قبضے میں ہیں
میں سے کسی پر بھی ہمارا قابو نہیں ہے. جب حصہ ایسا ہے تو آپ ہی ہمارے مددگار بن جائیے اور ہم کو سیدھا جو راستہ ہے اس کی توفیق دیجیے. تو اس لیے ذرا ہر شخص جائزہ لے صبح سے لے کر شام تک کے اپنے اپنے حالات کا, مرد بھی عورتیں بھی. مثلاً اٹھے تو غافلوں کی طرح اٹھے کہ ذاکروں کی طرح, سو کر جو اٹھے ایسا اٹھے, سنت کے مطابق اٹھے کہ طبیعت کے مطابق اٹھے. سنت کے مطابق اٹھنے میں دعا پڑھ کے آپ کو اٹھنا ہے, پہلے میں طیبہ آپ کو پڑھنا ہے, دونوں ہاتھوں کو چہروں پہ پھیر لینا ہے, جلدی سے اٹھنے کا اہتمام کرنا ہے. دعا بھی ایسی جاندار دعا ہے کہ کچھ مت پوچھیے. الحمدللہ الذی احیانا بعد ما اماتنا والیہ النشور. سب تعریف اس اللہ کے لیے جس نے ہم کو موت دینے کے بعد دوبارہ زندہ کر دیا. اور ایسا نہیں کہ زندہ ہو گیا تو اب یہیں رہوں گا, نہیں, پھر جانا ہی ہے. والیہ النشور, اٹھتے اٹھتے آخرت کو یاد کرتا ہے, اٹھتے اٹھتے بیداری کی عطا کیے جانے کی نعمت کا شکرانہ ادا کرتا ہے, اور اٹھتے اٹھتے اللہ کو یاد کرتا ہے. کبھی غور کرے نہیں کرے معلوم نہیں, جب اٹھ رہے ہیں تو کہو الحمدللہ الذی احیانا, اور جب سو رہے ہوں تو پڑھو اللہم بسمک اموت و احیا. یعنی بیدار ہوئے تو اللہ کا نام, سوئے تو اللہ کا نام, تو پھر بیچ میں کس کی یاد میں رہنا؟ اللہ کی یاد میں رہنے کا حکم ہے, اتنا متوجہ رہنے کا حکم. اور کیا ہے, سب سے پہلے سکھاؤ اللہ بچوں کو, کلمہ طیبہ سکھاؤ سب سے پہلے. اور جب کوئی انتقال کر جا رہا ہو تو کیا پڑھنے کا حکم ہے اس کے سامنے؟ لا الہ الا اللہ, اشہد ان لا الہ الا اللہ. اور جس کا آغاز اللہ سے اختتام اللہ سے ہوتا ہے وہ بندہ سیدھا جنت میں جاتا ہے. مطلب کیا ہوا کہ زندگی کا آغاز اللہ کے نام سے, زندگی کا اختتام اللہ کے نام سے. نماز ہے اللہ اکبر سے شروع ہو رہی, اللہ پہ ختم ہو رہی, اللہ سے شروع ہو رہی اللہ پہ ایسی ختم ہو رہی نا. اپن لوگوں کی نماز کوئی دوسرے طریقے سے ہو رہی, اللہ بول کے نماز شروع کرتے ہیں, اللہ بول کے نماز ختم کرتے ہیں. سب مسجدوں کے امام ویسے کر رہے ہوں گے نا, یا نہیں کرتے کسی مسجد میں؟ اللہ اکبر بول کے نماز شروع کرے, رحمت اللہ بول کے نماز ختم کرے. تو آغاز ہوا اللہ سے, اختتام ہوا اللہ سے. تو زندگی اللہ سے شروع, اللہ پہ ختم. بیدار ہونا اللہ سے شروع, سونے کے وقت میں اللہ ہے نا. نماز شروع کر رہے ہیں تو اللہ سے شروع, اللہ پہ ختم. اذان کیسی ہے؟ اذان اللہ سے شروع, اللہ پہ ختم, ایسی ہے نا. اللہ اکبر سے اذان شروع ہوتی ہے, لا الہ الا اللہ پہ اذان ختم ہوتی ہے نا. تو اللہ پہ آغاز, اللہ پہ اختتام. کیا اشارہ ہے؟ شروع میں بھی اللہ چھ, آخر میں بھی اللہ چھ. بندو بیچ میں غیر اللہ کو مت یاد رکھو, اللہ کو بھی یاد رکھو. بول کے سب شروع میں اللہ, آخر میں اللہ, بیچ میں کہہ دو غیر اللہ. توجہ رکھنا, دھیان رکھنا. تو میں اٹھا کیسا؟ سنت کے مطابق اٹھا یا نہیں؟ نہیں اٹھا تو اتنے دنوں سے آگے میں کیا سیکھ رہا ہوں؟ پوری زندگی سنت کے مطابق ہونا, بول کے تعلیم چل رہی نا برابر. ایک آدھ وقت بولے, بولتے ہی جا رہے ہیں, مسلسل سبق چل رہا. پھر میرا سونا جب اتنا سنت کے مطابق نہیں ہو. پانی لے رہے ہیں, بسم اللہ بول کے لے رہے ہیں, نہیں لے رہے. طہارت خانے میں دعا پڑھ کے داخل ہو رہے ہیں, عارت خانے میں جا رہے ہیں, اب بھی آ رہا ہوں پانچ منٹ میں, پیسے نکال کے رکھو, بول رہے ہیں داخل ہو جاتا. سنت کے مطابق عارت خانے میں جانا نہیں ہے, عارت خانے سے نکل رہا. وضو کرنے بیٹھے, سنت کے مطابق وضو ہو رہا کہ نہیں ہو رہا؟ وضو کرنے کے بعد کلمہ شہادت پڑھ رہے ہیں کہ نہیں پڑھ رہے ہیں, پھر ایک ایک عمل میں کتنی سنتیں ہیں, مسجد کو جا رہے ہیں سنت کے مطابق جا رہے ہیں کہ نہیں جا رہے ہیں, مصلی پہ جا رہے ہیں سنت کے مطابق جا رہے ہیں کہ نہیں جا رہے, کھانا کھانے بیٹھ گئے. ابھی بھی بہت سارے لوگوں کو کبھی کبھی دیکھنے کو ملتا ہے بہت تکلیف ہوتی ہے, چائے بائیں بسکٹ بسکٹ پرانے ہیں, بائیں ہاتھ سے پیتے ہیں بائیں ہاتھ سے کھاتے. کھانا تو سیدھے ہاتھ سے کھاتے, وہ بھی عادت ہو جانے کی وجہ سے کھاتے ہی جاتے. سنت ہے سیدھے ہاتھ سے کھانا, اس بات سے کھاتے ہیں ایسا نہیں. نئے نئے ناما دے دیے, فلاں کا اسٹائل فلاں کا اسٹائل, ہمارے کو ان کا ان کا اسٹائل کی ضرورت اس کی ہے نہیں. ہمارا طریقہ ایسا رہنا کہ پوری دنیا وہ طریقہ اختیار کر لے جیسا رہنا, اور ہمارا طریقہ تو پیارے حبیب صلی اللہ علیہ وسلم کے طریقے کے مطابق ہونا, کہ وہی ایک طریقہ ہے جس کی طرف پوری دنیا کے انسانوں کو ضرورت. کھانا کھا رہے ہیں سیدھے ہاتھ سے کھا رہے ہیں, بیٹھ کے کھا رہے ہیں, آجزی سے کھا رہے ہیں, اللہ کا نام لے کے کھا رہے ہیں, سنت کے مطابق ہو رہا کہ نہیں ہو رہا, لباس پہن رہے ہیں, لباس پہننے کے بعد کی دعا کا اہتمام ہو رہا نہیں ہو رہا, آج بھی نہیں ہوں گی بہت سو الحمد للہ الذی کسانی ما واری بھی عورتی و تجمل بھی فی حیاتی من غیر قول منی ولا قوۃ, پڑھ رہے ہیں پہنتے پہنتے یاد ہوئیں اس طریق برابر نہیں کرے دعا ہے پہننے کی, پوری زندگی غفلت میں گزری, بتاؤ اصلاح کیسا ہوں گی. اصلاح تو یہی کر لینے کی ہے نا اپنی, کی 24 گھنٹے کی زندگی میری پیارے حبیب صلی اللہ علیہ وسلم کے طریقے کے مطابق ہو جائے. گھر سے نکلنے کی دعا, گھر میں داخل ہونے کی دعا پڑھیں گے نہیں پڑھیں گے, جتنے ہنوانہ میں سناتے جا رہا ہوں وہ ذہن میں رکھ لیں گے, وہ یاد کر لینا کیا کیا سننا تھا, اس کے مطابق کرنا شروع کر دینا. صبح سے لے کے شام تک کے 100 سنت کے طریقے ہیں سمجھے, آج آپ نے فکر کی تو 25 کو اپنائے 75 جوڑ دے, کل دوسرے دن بجائے 25 کے 5 اور بڑھ گئے, 30 سنتیں پوری ہو گئی, 70 رہ گئی. ایسی صورت میں 8 دن 10 دن 15 دن 1-2 مہینہ 2 مہینے جب مشق کریں گے تو 24 گھنٹے کی زندگی سنت کے مطابق ہو گئی, تو اپنی اصلاح ہوئی سمجھنا. اس سے زیادہ آسان تعلیم کا طریقہ اور کیا ہو سکتا ہے؟ اس کے لیے اندرون میں فکر رہنا کہ میرا ہر عمل سنت کے مطابق ہو. دوسری چیز جس کی طرف خصوصیت سے توجہ دینے دھیان دینے کی ضرورت ہے, اپنی زبان اپنا کام ایسا نہ ہو جس سے کسی کو مجھ سے تکلیف پہنچ جائے, گھر کے گھر کے افراد میں سے ہوں کہ باہر کے, بات کرو تو ایسی بات کرو کہ کسی کا دل زخمی نہ ہو. بات کریں گے بعض لوگ خصوصاً گھر میں جب بات کرتے ہیں تو لٹ مار دی دیتی بات, کسی نوکر سے کسی ماتحت سے کسی اپنے چھوٹے سے بات کر رہے ہیں تو معلوم ہونا جیسے بات نہیں کر رہے, کوئی ڈنڈا مار رہا, تکلیف نہ پہنچ جائے کبھی کسی سے. پیارے حبیب صلی اللہ علیہ وآلہ وسلم کے بارے میں بی بی عائشہ رضی اللہ عنہ کہتی ہیں کہ اگر رات کے وقت میں آپ کسی ضرورت سے اٹھتے, دروازہ کھول کر جانا پڑتا آنا پڑتا, تو آپ دروازہ بھی ایسا کھولتے تھے کہ نیند لگی ہوئی ہے تو نیند ٹوٹے نہیں سونے والے, سلام بھی کر کے آتے تھے تو ایسا سلام کرتے تھے کہ اگر ہوشیار ہوتے تو سن لیتے تھے, اور اگر سوئے ہوئے ہوتے تھے تو نیند نہیں ٹوٹتی تھی. فلوما جا کے سلام کرے تو ایسا عجیب غریب قسم کا سلام کرتے, بچے اچھل پڑتے ہیں اور جو نیند میں ہے وہ چونک پڑتا ہے کہ ہوا کیا. دوسروں کے پاس میں سلام کے جتنے طریقے ہیں وہ تو سب کے سب اچھل پڑنے کے تھے, ایک دم تیزی سے ہاتھ اٹھا دیتا ہے ایسا معلوم ہوتا جیسے مارنے والا ہے, और बस तो हाथों पे हाथ इस जोर से मारते हैं, एक हाथ उठाया धन पे जोर से मार दिए, जैसे मालूम होता है कि सलाम नहीं कर रहे हैं, जैसे जंगल में उतरने की दावत दे रहे हैं। वहां जगह सलाम का तरीका ऐसा है कि पाँव एकदम फैले हुए हैं, तो जोर से एकदम दोनों पाँव को घसीट कर एकदम सीधा खड़ा करके जनाब अपना बंदूक की नाल वाल छीक करके एकदम सीधी सी खड़े हो जाते हैं, जैसे मैं तैयार हूँ आपको गिराने। दूसरों के पास में तरीके तो ऐसे हैं, लेकिन हमारे पास में इस्लाम में जो सलाम का तरीका है किस कदर बेहतरीन तरीका है, उस तरीके के मुताबिक कौन सलाम करते हैं। कल ही हमारे एक दोस्त फरमा रहे थे रास्ते में, के पास में वो पहुंचे, उन्होंने जाके सलाम अलैकुम कहा, तो हजरत ने फौरन फरमाया वो जो वजू की नाली है वहां जाके खड़े हो जाओ। बिल्कुल नए पहुंचे हैं, पहले से जानते पहचानते हैं, सीधा जाके नाली के पास, वजू की नाली के पास खड़े हो जाओ, तो वहां जाके खड़े हो जाओ। वहां चून चरा का मसला नहीं रहता, इस्लाह की जगह में अपना चून चरा का मसला नहीं रहता, जो बोले वो सुनना, तो ही इस्लाम होती, नहीं तो मुश्किल है। जिस्म में खराबी आ गई, अब इसका इलाज के वास्ते जो बोले वो सुनते नहीं सुनते, नॉर्मल सांस चलते रहते, जोर से सांस लो, लेते नहीं लेते, सीधा सो जाओ, सीधा सोते नहीं सोते, पलटो, पलटते नहीं पलटते, हरकत मत करो, जो बोले वो सुनते, तो ही पैदा हुई से जो खराबी है वो दूर होती, उसकी दुरुस्ती होती, उसकी इसलाह होती। ऐसे ही दीनी एतबार से अपने अंदरून में जो कमी है उस कमी को दूर करने के वास्ते जो बोले वो सुनना जरूरी रहता, तो इसलाह होती। आजकल का किस्सा ऐसा है, अच्छा मुर्शिद होने है बोले तो मुरीदा बोले जैसा सुनने वाला, मैं बोले जैसा सुनना हमारे पीर साहब तो सही पीर है, समझने तो पीर नहीं है मंगल है, कहीं इसलाह होती है उसको। सलाम सही तरीके से नहीं करे थे, इतनी दूर से पहुंचे हरदोई, हैदराबाद से हरदोई को पहुंचे, सलाम सही नहीं करे तो हजरत फौरन बोले बड़े मजमे में तुम सीधा जाके वो वजू की नाली के पास में खड़े हो जाओ, बोले तो जाके वजू की नाली के पास खड़े हो, खड़े हो गए, खड़े हो जाओ बोले तो खड़े हो गए, वो भी यहाँ नहीं वजू की नाली के नहीं, खड़े रहे खड़े रहे खड़े रहे खड़े रहे, काफी देर के बाद में बुलाकर आया वो साहब आगे, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुह, वालेकुम सलाम वरहमतुल्लाहि वबरकातुहु। देखो ये सलाम कहाँ से आ गया तुम्हारे पास में, अब इससे पहले कहाँ कौन से जेब में रख लिए थे। तरीका सिखा दिया गया कि सलाम करना ऐसा सुन्नत है, तो उस मामूली से एक बजाहिर समझ में हम जिसे बहुत मामूली समझते हैं उसमें कोताही पर इतनी सजा है। अब एक दफा ऐसी सजा हुई तो जब भी सलाम करेंगे उन्होंने कायदे से करेंगे नहीं करेंगे, घर में सलाम कर रहे हैं कैसे कर रहे हैं, मिलने वालों से सलाम कलाम हो रहा तो किस किस्म का कलाम हो रहा, अपनी फिक्र रखना जरूरी है तो ही इस्लाह होंगी। एक होता है रास्ता बताने वाला और एक है रास्ता चलने वाला, रास्ता बताने वाला सही रास्ता बताए और रास्ता चलने वाला बताए हुए के हिसाब से चले तो मंजिल तय होंगी ना। आजकल हमारे भाइयों क्या बोल रहे हैं, हमारे को चलना नहीं पड़ना तुम्हें पहुंचा दो, कैसे पहुंचेंगे जब आप ही चलना नहीं जा रहे हैं, तो जाएंगे कैसे आप मंजिल पे। 24 घंटे अपने से किसी के साथ कोई ऐसा मामला तो नहीं हो रहा जो किसी की तकलीफ का सबब बनता हो, इसकी तरफ भी नहीं, छोटा हो बड़ा हो, घरवाली हो घरवाला हो, करीब का हो कि दूर का हो, सुलूक कैसा है आप, बहुत बड़ी चीज है आदमी है। हमारे हजरत सूफी साहब रहमतुल्लाह अलैह ने इरशाद फरमाया आदमीयत आदमी में डर न हो, आदमी ही है वो बाले आदमी, अगर आदमी में आदमीयत नहीं है वो आदमी खुद दूसरे आदमी के वास्ते बवाल बन जाता है। चले भी आए ऐसा आदमी तो खुश हो जाते हैं लोग, अच्छा हुआ बना गई। रहो ऐसा हर एक के वास्ते राहत का सामान। हदीस आपने सुनी है, प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जब हजरत सहाबा ने उनके सामने जिक्र किया दो औरतों का, एक औरत जो नवाफिल वगैरह बहुत ज्यादा नहीं करती थी लेकिन अच्छे अखलाक वाली थी, दूसरी वो औरत थी जो नवाफिल वगैरह बहुत कसरत से करती थी लेकिन अखलाक अच्छे नहीं थे। जिसके अखलाक अच्छे थे उससे दूसरों को तकलीफ नहीं पहुंचती, जिसके अखलाक अच्छे नहीं थे उससे दूसरों को तकलीफ होती थी। नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जिसके पास नवाफिल ज्यादा नहीं है लेकिन अखलाक अच्छे हैं वो औरत जन्नत वाली है, और जिसके पास नवाफिल तो बहुत है लेकिन अखलाक अच्छे नहीं है, लोगों को उससे तकलीफ पहुंचती है, तो वो जहन्नम में जाने वाली है। इसलिए हम लोग आजकल जिस चीज की तरफ ज्यादा तवज्जो कर रहे हैं वो ये, उसी पर मेरा पाबंदी से गुजारा नहीं हो रहा, कुरान शरीफ की तिलावत कर ले रहा हूँ कि नहीं कर ले रहा हूँ, दुरूद शरीफ का जिक्र जो बताया गया वो पूरा हो रहा है कि नहीं हो रहा, वो हो गया तो यूँ समझ रहे हैं कि बस अपनी इस्लाह तरबियत के बाद से जितना काम मेरे जिम्मे जरूरी था वो मैं कर ले रहा हूँ। हालांकि ये चीजें सिर्फ अपने आप को अल्लाह की मर्जी के मुताबिक बनाने में मददगार बनती है, मुआविन है, तकवीयत हासिल होती है इससे। इससे ज्यादा जो अहम चीज है वो ये है कि हमारा रवैया हर एक के साथ में अच्छा हो, उसके लिए अपनी अंदरून में फिकर को ताजा जिंदा रखने का एहतमाम करना, हर शख्स अपने बारे में खुद कल मुहासबा करता रहना, सोचते रहना कि मैं किस हद तक दुरुस्त हूँ। इस वास्ते बाहर नजर कम हो जाना, अपनी तरफ नजर ज्यादा हो जाना, दूसरों की कमियां कोताहियां देखना ज्यादा नहीं है। फिलहाल तो हमारे अंदरून में कमियां कोताहियां इतने ज्यादा हैं कि हम पहले अपनी फिक्र कर लें, इससे इंशाल्लाह इस्लाम जल्दी हो। ये तो एक दो बातों की तरफ तवज्जो आपको इसलिए दिलाई गई कि अपनी इस्लाह और तरबियत से मुताल्लिक सुबह से लेकर शाम तक तवज्जो रखने का खास एहतमाम करें और 24 घंटे की जिंदगी को सुन्नतों के मुताबिक गुजारने की मश्क कर। जो तसलसल गुफ्तगू का आप हज़रात के सामने चल रहा है मुख्तलिफ मजालिस में, उनमें से गालिबन गुज़िश्ता आपके सामने बात ये रखी गई थी कि जैसे बदन ज़ाहिरी को पाक करते हैं ऐसे ही बातिन को भी पाक करने की फिक्र कर, अंदरून को भी पाक करना। बातिन बोले तो अंदरून, तो उर्दू में समझ में आने की वजह से भी जरा परेशानी होती। जैसे जिस्म दिखने वाले जिस्म को साफ सुथरा रखते हैं, नहीं दिखने वाला अंदरून का जो हिस्सा है उसको भी साफ सुथरा रखना। तो वजू के दो रुख हैं, एक जाहिर का वजू, एक बातिन का। एक जिस्म के जाहिरी हिस्से को पाक करना, दूसरे अपने अंदरून को पाक करना। जाहिरी हिस्से को पाक रखने का एहतमाम तो बहुत करते हैं भाइयां भी बहना भी। बाहर गंदगी जर्री भी लग के नहीं रहना, कभी भी लगे नमाज का टाइम हो या ना हो फौरन दूर करते नहीं करते। ऐसा कहो, ऐसा इस वास्ते करते हैं कि हमको जाहिर हमारा गंदा रहना पसंद नहीं है और दूसरा हमारे जाहिर को गंदा देखा तो वो भी नफरत की निगाह से देखता है, हमको भी पसंद नहीं दूसरों को भी पसंद नहीं। इसकी बिना पर जिस्म के किसी भी हिस्से पे लगे तो गंदगी फौरन दूर करते नहीं करते, पांव को लग गई फौरन धोते नहीं, पीठ पे गिर गई फौरन धोते नहीं धोते। हमको पसंद नहीं है और लोगों को पसंद नहीं है, इस बात से हमेशा साफ सुथरे रहने का एहतमाम करते हैं। औरतें तो जरा ज्यादा ही एहतमाम करते, साफ सुथरे रहना। और अच्छी आदत है साफ सुथरा रहने। लेकिन ये कि एक गंदगी वो है जिसे अल्लाह निशानों ने गंदगी करार दे रखा है, जो अल्लाह को पसंद नहीं, वो अगर मेरे अंदर है तो उसे दूर करने की फिक्र मेरे जिसमें जाहिर पर पाई जाने वाली गंदगी को दूर करने की जितनी फिक्र है उससे ज्यादा फिक्र अपने अंदरून की गंदगी को दूर करने की रहना। अब अंदरून में जो गंदगी पाई जाती है, जो हमारे अपने इख्तियार में है जिसको पाक साफ रखना, वो है दो किस्म की। एक गुनाहों वाली हालत, ये गंदी हालत है अंदर। दूसरे है खराब आदतों वाली हालत। ये दो बड़ी बड़ी गंदगियां हैं जो अंदरून में पाई जाती हैं, और इन गंदगियों को दूर करना अल्लाह जल्ले शानहु ने हमारे हाथ में अपने कर्म से रख रखा। जब भी गुना करते हैं अंदर गंदा हो जाता, चेहरे पे पेशाब लग गया, फौरन धोते ना, अंदर में गुनाह हो गया फौरन धोना। जिसमें जाहिर पर लगी गंदगी को दूर करने के वास्ते अल्लाह ने पानी अता किया है, और जिसमें और अंदरून में पाई जाने वाली गंदगी को दूर करने के लिए भी अल्लाह ने हया अता फरमाई है, नदामत अता फरमाई, जिसको कहते हैं पानी पानी होना। हमारे शर्म के नदामत के शर्मिंदगी के आदमी पानी पानी हो गया, बोलते हैं ना। ये अगर पैदा हो गई अंदरून में नदामत तो शर्मिंदगी, होता ही का एतराफ और इकरार और आइंदा नहीं करने का इरादा और इस्तिग़फ़ार, जो गलती हो गई अगर हमने इसका एहतमाम कर लिया, जब भी कोई गलती हो जाए उसके वास्ते एक तरीका बताया गया और यूं कहा गया है कि भाई रोजाना अपने से कुछ न कुछ होता ही या तो होते जरूर या नहीं होते, आएगी होते कि नहीं होते, कुछ न कुछ नहीं बहुत होते हैं। हिसाब किताब करने बैठे तो समझ में आएगा रोजाना कितना बड़ा टोकरा गुनाहों का मैं लादते जा रहा हूँ सुबह से लेकर शाम तक। इस वास्ते कहते हैं कि भाई रोजाना सोने से पहले दो रकत नमाज तौबा की नियत से पढ़ के सारे गुनाहों से सच्ची पक्की तौबा करके आइंदा गुनाहों से बचने का इरादा करके सो जाना, तौबा करके अच्छी सच्ची पक्की तौबा करके वाकईतन तौबा करके सो गए और हालत नींद में मौत आ गई तो कैसी हालत में जाना होगा, बात साफ सुथरे होने की हालत में जाना होगा, है ना। और आज हमने तौबा कर ली आज के गुनाहों से और इरादा कर लिया कि कल उससे बचूंगा, तो दिन तमाम में फिक्र रखना कि अब वो गलती नहीं करूं। आज किसी से बीवी के ऊपर ज्यादती हो गई कि खाम खा गैर जरूरी उसे मार दिया या गैर जरूरी बातें कर ली, गुस्सा गुस्सा होता था आजकल, जरी जरी ऐसी बात में गुस्सा, और बहुत खतरनाक चीज है ये। अपनी कोताहियां जहन में नहीं रहती, दूसरे की जरूरी गलती नहीं रहना। अपनी बड़ी से बड़ी भी गलती हो गई तो एहसास नहीं होता, दूसरे की जरूरी गलती नहीं होती, आ गया फौरन गुस्सा। अब उसके नतीजे में जो बोलना शुरू करते हैं तो ऐसा मालूम होता है कोई छोटी मोटी गलती नहीं हुई, कोई पहाड़ जैसी गलती हो गई, उस क्या हुआ क्या था कुछ भी नहीं, गिलास धोने जा रहे थे और फिसल के छुटके गिर के गिलास टूट गया, छोटी गलत। कांच का गिलास टूटा 10 रुपए का 25 रुपए का 50 रुपए का, अब उसके नतीजे में गुस्सा हो गए तो इतना गुस्सा हो गया कि अब जो बरसना शुरू हुए गरजना शुरू हुए बरसना शुरू हुए तो ऐसे कि दिल जैसी कीमती चीज तोड़ कर रही, बताओ गिलास कीमती चीज है कि मोमिन का दिल ज्यादा कीमती। अल्लाह जज़ाया कहते हमारे बड़े लोगों को, बड़े लोगों ने तो यूं फरमाया कि मोमिन का दिल तो बेतुल्लाह से ज्यादा काबिल एहतराम है, लेकिन इसमें तो मौला तारा रहते हैं। थोड़ी सी गलती हो गई गरजना शुरू हो गई बरसना शुरू हो
اتنے غلطیاں صبح سے لے کے شام تک کرتے ہیں, قابو میں رکھیں اپنے آپ کو. کبھی کسی غلطی پر غصہ آ جائے تو کیا سوچنا, غلطی اس سے بھی ہوئی, غلطیاں مجھ سے بھی ہوئی. جملے یاد رکھ لینا, اس سے چھوٹی غلطی ہوئی, مجھ سے بڑے بڑے غلطیاں ہوئی. اس نے میرے منشے کے خلاف کیا, میں نے رب کے منشے کے خلاف کیا. اب ایسی صورت میں جیسے معمولی سی غلطی پہ میں اس کو سخت ترین سزا دینے کا ارادہ کر رہا ہوں, اگر میرے مولا بھی میرے ساتھ میں ایسے ہی ارادہ کرے تو میرا کیا بنے گا؟ تو ایسا سوچیں گے تو پھر غصہ ذرا خوابوں میں آنا آسان ہے. پیارے نبی صلی اللہ علیہ وسلم کے پاس میں ایک صحابی آئے, کہہ رہے حضور میرا غلام نافرمانی کرتا ہے, میری منشے کے خلاف کرتا ہے, میں اس کو سزا بھی دیتا ہوں. فرمایا کہ اگر تم اسے سزا دیتے ہیں اور وہ تمہارے خلاف کرتا ہے تو ایسی صورت میں کل قیامت کے دن اس کی غلطی بھی دیکھی جائے گی, تمہاری سزا بھی دیکھی جائے گی. اگر غلطی چھوٹی نکلی سزا زیادہ نکلی تو تمہارے کو سزا پانا پڑے گا, اور اگر غلطی بڑی نکلی سزا چھوٹی تھی تو جتنی چھوٹی تھی اتنا تم کو انعام ملے گا, اور اگر جتنی غلطی تھی سزا اتنی ہی تھی تو نہ کچھ گیا نہ کچھ آیا, حساب کتاب یہی برابر ہو گیا. خصوصیت سے گھروں میں عورتوں پر, گھر کے مردانے اور گھر کی بڑی خواتین کی طرف سے بہت زیادہ محتاط زندگی گزارنے کی ضرورت ہو, کہیں ایسا نہ ہو کہ زیادتی ہو جائے. یہاں تو خیر بڑے ہیں بلکہ چل جا رہا, لیکن سب سے بڑے کے دربار میں جب حاضر ہو جائیں گے تو ہر ایک کو اپنی پوری زندگی کا حساب کتاب دینا ہے. وہاں یہ نہیں دیکھا جائے گا کہ تم بڑے تھے یا چھوٹے تھے, وہاں تو یہ دیکھا جائے گا کہ تم سب بندے تھے اور تم سب سے متعلق ہمارا حکم تھا, کس سے متعلق, کتنے کس حکم کو تم نے کس حد تک ملحوظ رکھا. تو اندرون کی گندگی کو پاک کرنے کے لیے ایک تو ہوتی ہے گناہوں کی گندگی, اس سے اپنے آپ کو باطن کو پاک کرنا, اور وہ ہے توبہ, روزانہ اس کا اہتمام ہو جائے, دوسرے دن ارادہ ہو کہ آج جو غلطیاں ہوں گی وہ کل نہ ہو. دوسرا ایک لمبا طریقہ ہے اور وہ باطن کی دوسری گندی عادتوں سے متعلق ہے, اور اس کی مختصر سی فہرست آپ کو اس سے پہلے سنائی گئی کہ اندرون میں کبر کا ہونا بہت بڑی گندگی, اندرون میں عجب کا ہونا اپنے آپ کو اچھا سمجھنا بہت بڑی خرابی ہے, اندرون میں حسد کا ہونا دوسروں کی اچھی حالت کو دیکھ کر ناگواری کا ہونا جلن کا پایا جانا, اور اس آرزو کا ہونا کہ اس کے پاس سے یہ خوبی اور اچھائی ختم ہو جائے, یہ جو اندرون میں جذبہ ہے یہ اندرون کی بہت بڑی خرابی ہے. ایسے ہی ضرورت سے زیادہ چیزوں کی چاہت اور حرص اور ان کو جمع کرنے کی آرزو اور خواہش, جس کو طمع اور لالچ اور حرص کہتے ہیں, یہ اندرون کی بہت بڑی خرابی ہے. اسی طریقے سے چار لوگوں کے درمیان میں میری حیثیت اونچی رہنا, سب لوگ میرے کو مقام دینا, میری عزت کرنا, سب میں ذرا اونچا سمجھا جانا اور لوگ میرے کو اپنے سے اونچا سمجھنا, اس کو حب جا کہتے ہیں. یہ اندرون کی بہت بڑی بری بیماری ہے. چھوٹے چھوٹے کام ہم سے نہیں ہو سک رہے آج کل, بہت بڑے بزرگ سینکڑوں نہیں ہزاروں ان کے شاگرد, خالی نام لیے تو عظمت کی وجہ سے لوگوں کے دل جھک جاتے. رات کے اندھیرے میں جگہ سے نکل کے جا رہے ہیں تو ایک صاحب گھر کے سامنے, یہ سوچ کر کے کوئی معمولی سا آدمی کو ذرا اس کو بول دے گا, ارے ذرا ہوکا بھر دے بھائی, ہوکا ہوکا مٹی کا ہے کونڈا رہتا, اس میں کچھ پانی اور کچھ تمباکو یہ کچھ گوڑ وغیرہ ڈال کے اس کو دھو کے پائپ رہتا اس کو پی دے اس سلگا کے, ذرا ہوکا صاف کر دینا بھائی, ہوکا بھر دینا بھائی. ضعیف آدمی تھا شاید, بول دیا جانے والا آدمی ذرا صحت مند ہے اس سے کام کرا لیں گے, اس وقت میں ضرورت ہے, वो अंधेरा था, वो देखा नहीं, उन्हें बोल दिया तो वो साहब जो बुजुर्ग गुजर रहे थे फौरन ये सोच कर कि बड़े मियां है, उनको एक तकाजा है, फौरन ले लेके वो उखा उखा धो के उसको फरके करके और उसको सुलगा के तैयार करके दे देने से ले। बाद में मालूम हुआ कि जाने वाले जो साहब को बोले थे उन्होंने फलाने बुजुर्ग थे, बोला कि साहब इतनी बड़ी गलती हो गई, अब तो मैं आबादी में नहीं रह सकता हूँ, इतने बड़े आदमी था, इतना बड़ा आदमी और आसानी से ये काम कर ले, हमारे को बोले जरा पानी पिला दे जी बनाने से आपको बोले, काम करने के वास्ते आया हूँ मैं, मेरे क्या होटल में काम करने वाला समझ रहा है, इतनी बड़ी हैसियत होगी। हजरत सैयदना सिद्दीक अकबर रज़ियल्लाहु ताला अन्हु वक्त के खलीफा बन गए, छोटी सी गरीब यतीम बच्चियों के घर में जाके अपने हाथ से दूध निचार के बच्चियों को दे रहे हैं, अमीरुल मोमिनीन है, तो जा नहीं थी वहां, अपने आप को सबसे कमतर समझने का एक मिजाज था हमारे बड़ों में, और बहुत बड़ी नेमत। आजकल हमारे बच्चे माँ बाप की खिदमत नहीं करते, ये करके दे दो उधर के दे दो, और हैसियत इतनी बढ़ा ली है, इतनी बढ़ा ली है कि अब तो खैर साइकिलें तकरीबन खत्म ही हो गई, पैदल जाके नहीं आ सकता, जरा साइकिल ले लेके जाके आ बोले तो साइकिल से मर गया तो क्या बोलेंगे लोग, यानी क्या मतलब मेरी वैल्यू कम हो जाएंगी, मेरी हैसियत घट जाएंगी, मेरी पोजीशन मुतासिर हो जाएंगी, मेरा मुकाम मर्तबा घटिया हो जाएगा, मैं बड़ी लेवल पे शख्सियत हूँ, मैं तो साइकिल पे जाऊँ। अंदरून में हम बेजा का मरज है, ये बहुत बड़ी खराबी है अंदरून, ये तमाम खराबियों से एक एक करके अपने अंदरून को पाक करना, ये है बातिन का वजू, बातिन की तहारत, बातिन की पाकीज़गी, ये जब हासिल हो जाती है तो इसको कहते हैं तज़किया हो जाना, और इसको पाक करने की जो कोशिश और जद्दोजहद है उसको कहते हैं तज़किया यानी पाक करना। और कितना ही हम कोशिश कर लें किसी मरहले पर पहुंच कर हम ये नहीं कह सकते कि मेरा तज़किया हो गया, किसी भी मरहले पर पहुंच कर हम ये नहीं कह सकते कि मेरा तज़किया हो गया, तो मौला ताला को मालूम है कितना साफ हुआ कितना नहीं हुआ। पुराने पाक में आया है फला तुज़क्कु अन्फुसकुम हुवा अअलम बिमन इत्तक़ा, तुम अपने आप को पाकीज़ा मत फरार, लगे रहो अपने बातिन की दुरुस्ती में लगे रहे, उसके बाद ही कहीं जाके हकायक तक आदमी की रसाई होती है। इसीलिए एक छोटी सी बात सुनाते हुए बात को खत्म कर रहा हूँ, हमारे बुजुर्गों ने फरमाया पुराने पाक में आया है ला यमस्सुहु इल्लल मुतहरून, नहीं छू सकते उसको यानी कुरान को मगर वही लोग जो पाकीज़ा हैं। कहते हैं कि साहब एक उसका जाहिरी हुक्म और जाहिरी मसला है कि अगर हमारा बदन जाहिर नापाक है तो नापाकी की हालत में कुरान पाक को छूना जायज नहीं है, लेकिन एक मफ़हूम हज़रत सूफिया ने भी बयान किया है और यूं कहा है कि जब तक कि ये ज़ाहिर व बातिन पाक न हो जाए उस वक्त तक उसकी हकीकी मारिफ और हकायक तक आदमी पहुंच नहीं सकता, उसको हाथ ही नहीं लगा सकता, इसीलिए अपने अंदर उनको खूब पाकीज़ा बनाने की जद्दोजहद मेहनत है। ये जो बातिन की पाकी है ये बड़ी मेहनत चाहती, बड़ा मुजाहदा चाहती, बड़ी मशक्कत चाहती, उसके वास्ते अपनी हकीकत को पेश नजर रखें, किब्र का इलाज हो जाएगा, हुब्बे जाह का इलाज होगा, अल्लाह की तकसीम पर नजर रखें, हसद का इलाज हो जाएगा, अपनी जरूरत को पेश नजर रखें, हिर्स का तमा का इलाज हो जाएगा, और वो आमाल करें जिन आमाल में गरीबों की जरूरतमंदों की मोहताजों की खिदमत वगैरह मुतालिक होती है, उसके जरिए से अंदरून में आजिज़ी आएगी, किब्र गुरूर घुमंड निकल जाएगा, खिदमत का एहतमाम करना, हर एक का फासो लिहाज रखना, जहां तक हो सके दूसरों को राहत पहुंचाने की कोशिश करना, छोटे से छोटा काम भी दिया जाए तो बोलना कि मैं तो इस लायक भी नहीं, अल्लाह रिजायत है तो हमारे बड़े लोगों को एक इस्लाह की का ख्वाहिशमंद बहुत अरसे से एक बुजुर्ग के पास रहता था, उसको ले लेके चले गए एक मरतबा दावत में। शेख साहब अपने मुरीद को दावत में लेके गए, दस्तरखान बिछाया गया और वहाँ जनाब अच्छी जगह पे दस्तरखान बिछाया गया, मुख्तलिफ किस्म की चीजें तैयार की गई, जाके अच्छी अच्छी जगहों पे सब बैठ गए। अब वो बेचारा जो मुरीद था वो पीछे 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 खड़ा हुआ था, तो इशारा करके बोले वो कोने में बैठ जाओ तुम, अच्छी बात है कोने में बैठ जाओ। तो बैठे मेन दस्तरखान पे, उसको वहाँ कोने में बिठा दिए, अपने बोले जाके कोई ऐसा बिठाया तुम, ऐसा करना ही था तो ले आना ही नहीं था। हमेशा अपनी हैसियत एक सामने है हमारे, मैं भी कुछ हूँ, बिठा दी हमारा दरवाजे के पास। अब सब हर किस्म की हमारे किस्म की चीजें एक से बढ़कर एक बनी हुई दस्तरखान में डाल ले। तो पीर साहब क्या करे, एक रोटी लेके ऐसा मोड़ के उसमें थोड़ी दाल डाल के उसको दे दे, क्या बोले ले आ गया उसको दे दी। बेचारा शौक से खा रहा, अभी ना खाली खा रहे नहीं, मेन दस्तरखान पे बैठ के शेख साहब बल्कि उसको देख भी रहे कि क्या हालत है उसकी, तब्दीली तो नहीं है, कुछ तबीयत तो नहीं है, कुछ पिशानों पिशानी पर शिकन तो नहीं है, चेहरे पर आसार तो नहीं है, देख रहे बराबर। इतना ही नहीं करे, दरमियान में खाने में फिर बोले तुम तो इसके भी लायक नहीं थे, जान दे बोल के बिठा दिया मैं वहां। वो क्या कहता है, बिलाशुबा बेशक मैं तो इस लायक भी नहीं था, मैं तो अखीर हूँ, जलील हूँ, कमतर हूँ, निकम्मा हूँ, कोई मेरी हैसियत नहीं है, ये मेरी कहाँ की सआदत कि मैं शेख के शेख मोहतरम के साथ में किसी जगह शिरकत करूँ। ये तो आपकी इनायत है, आपकी मेहरबानी है, आपका नवाजिश है, आपका करम है कि साथ में बुला लिया और बिठा के मुझे अपने हाथ से ये चीज अदा फरमा दी, वरना मैं तो इसके भी लायक। इतना मिटाया तरबियत की लाइन में, बालदोगा बोलते होंगे पढ़े लिखे लोग आ रहे थे, ये भी क्या तरीका है, इस्लाह के तरीकों में से एक तरीका है, उसके बगैर ये अनानियत जाती नहीं। जब वो कैफियत उन्होंने देख ली कि पूरी बशाशत से उसने मेरे इस फैसले को कबूल किया और उसके दिल में किसी हजम का कोई तखय्युल नहीं आया, चेहरे पर नाराजगी कोई आसार नहीं आए, तो उसको वहां से उठाकर फिर घर ले गए और फिर उसके बाद में उनके सर पर लाकर एक कपड़ा रखा और फरमाया कि जो नेमत मुझे तुम्हारे बड़ों से मिली थी वो नेमत आज मैंने तुम्हारे हवाले से, फिर इस कदर एजाज से उनको नवाजा। इतना मिटना जरूरी है, अभी अंदरून में बेहिसाब किस्म की बीमारियां अपने पास में मौजूद है और अपन लोग इस्लाह के सिलसिले में कोई फिक्र नहीं कर रहे। हर शख्स अपनी जगह अनानियत, मैं भी कुछ हूँ और मेरी भी कोई हैसियत है, बस ये लेके बैठा हुआ है। जब तक कि कीबर अंदरून में है, इस्लाह की क्या सूरत निकल सकती है। इसलिए आज गोया आज की मजलिस में तीन बातें आपकी खिदमत में रखी गई हैं। एक तो ये कि भाई सुबह से लेकर शाम तक के अपने 24 घंटे के अमल की निगरानी करने का एहतमाम करते हुए रात में सलात तौबा पढ़ लेके सो जाने का मामूल बनाए, और मेरा कोई सा भी अमल ऐसा तो नहीं हो रहा जिससे किसी का हक मुतासिर होता हो, जिससे किसी को तकलीफ पहुंचती हो, इसकी तरफ तवज्जो ध्यान रखें। और तीसरी चीज, अपने जाहिर को पाक रखने के साथ अपने बातिन को पाक रखना दो चीजों से, एक गुनाहों वाले हाल से पाक करना तौबा के जरिए से, दूसरे रजाइल से अपने अंदरून को पाक करना मुजाहिदे के जरिए से। याद रहेगा ना, أقدار جل شأنه سهيل معامل بطوفيق الله. اللهم لك الحمد كله ولك الشكر كله، ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين. ربنا أهدي نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها. وصلي وسلم وبارك على سيد المرسلين محمد صلى الله عليه وسلم.